तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्।
SBS नेपाली रेडियो अनलाइन र मोबाइलमा
नमस्कार, SBS नेपाली पोडकास्टमा स्वागत छ। र अब पालो भएको छ गत 7 दिन यता नेपालमा भएका घटनाहरूबारे जान्ने हाम्रो साप्ताहिक प्रस्तुति नेपाल डायरीमा, र यो सामग्री नेपाल संवाददाता प्रतीक्षा दुलालले प्रस्तुत गर्दै हुनुहुन्छ।
सरकारले शनिबारबाट काठमाडौँ नदी किनारमा रहेका सुकुम्बासी बस्ती र अव्यवस्थित घर टहरा हटाउने कार्य सुरु गर्यो। शनिबार र आइतबार गरी थापाथली, गैरी गाउँ र मनहरा क्षेत्रका सुकुम्बासी बस्ती हटाउने कार्य गरिएको अधिकारीहरूले बताएका छन्। सुकुम्बासी बस्ती हटाउन सरकारले ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरेको थियो। विस्थापितहरूलाई सुरुमा दशरथ रङ्गशाला पुर्याइएको र त्यहाँ सरकारी निकायद्वारा विवरण संकलनको काम सकिएपछि अस्थायी होल्डिङ सेन्टरहरूमा पुर्याइएको बताइएको छ। प्रधानमन्त्रीको कार्यालयले हालका लागि 5 स्थानमा पुनर्स्थापनाको बाटो खोलिएको जनाएको छ। यसका लागि नागार्जुन किर्तिपुरको सत्सङ भवन, कृषि विकास ब्याङ्कको तालिम केन्द्र, खरीपाटी र चाँदबाङमा रहेको सरकारी भवन र जग्गालाई प्रयोग गरिने बताइएको छ। प्रधानमन्त्री बालन शाहको निर्देशन अनुसार सुकुम्बासी बस्ती हटाइएको हो। उनले नदी किनारका वर्षौंदेखि अतिक्रमणमा परेका सार्वजनिक, सरकारी र पर्ती जग्गा र त्यहाँ रहेका संरचना हटाउन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका थिए। उनको निर्देशनपछि काठमाडौँ जिल्ला प्रशासन कार्यालयले 6 बुँदे सूचना जारी गरेको थियो। साथै बिहिबार र शुक्रबार सुरक्षा निकायले राजधानीका सुकुम्बासी बस्तीहरूमा माइकिङ गरी शुक्रबार साँझ 7 बजेभित्र अनधिकृत रूपमा बनेका संरचना हटाउन सूचना दिएका थिए। एसपीएस नेपाली आइतबार दिउँसो मनोहरा किनार पुग्दा त्यहाँका संरचनाहरू भत्काइएको थियो। धेरै सुकुम्बासी सामान लैजाने तयारी गरिरहेका थिए। त्यही बेला पानी परेर उनीहरू सामान जोगाउँदै ओतको खोजीमा लागेको दृश्यहरू देखिएका थिए। उनीहरू संचारकर्मीसँग कुरा गर्न चाहिरहेका थिएनन्। त्यही भिडमा एकजना महिला प्रहरीलाई गाली गर्दै गरेको भेटिन्। सामान झिकेर मात्र उनको टहरा भत्काउन अनुरोध गरेको तर प्रहरीले आफ्नो अनुरोध नसुनेको ती महिलाले बताइन्। मानव अधिकार आयोगले शुक्रबार सुकुम्बासीको पहिचान गरी व्यवस्थापन गर्न, अत्यधिक बलको प्रयोग नगर्न र संयमित हुन सरकारलाई निर्देशन दिएको थियो। सबै सरकारी निकायमा विद्युतीय हाजिरी प्रणाली अनिवार्य कार्यान्वयन गर्न बिहिबार पत्र पठाइएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको पत्रमा हाजिरी विवरणको अभिलेखीकरण राख्न भनिएको छ। कर्मचारीको हाजिरी विवरण प्रणालीबाट प्रत्येक 15 दिनमा प्रिन्ट गरी सुरक्षित रूपमा राख्न पनि पत्रमा उल्लेख गरिएको छ। गृहमन्त्री सुदन गुरुङले बुधबार पदबाट राजीनामा दिए। उनी गोर्खाबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। April 12 सार्वजनिक भएको मन्त्री गुरुङको सम्पत्ति विवरणमा स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र लिबर्टी माइक्रो फाइनेन्स इन्स्योरेन्समा भएको लगानी नदेखिएको भन्दै आलोचना बढेको थियो। उच्च अदालत पोखराले जातीय विभेद तथा छुवाछुत मुद्दामा पोखरा महानगरपालिका 24 वडा अध्यक्ष भरत बहादुर अधिकारीलाई 4 महिना कैद भनी जिल्ला अदालत कास्कीले गरेको फैसला सदर गरेको छ। वडा सदस्य मैना नेपालीले अध्यक्ष अधिकारीले जातीय विभेद तथा छुवाछुत गरेको भन्दै मुद्दा दिएकी थिइन्। विपिन जोशीको परिवारलाई सरकारले 2 लाख सहयोग गर्ने भएको छ। जोशी अध्ययनका लागि इजरायल गएका थिए तर त्यहाँ हमास लडाकुको नियन्त्रणमा परेपछि उनलाई जीवित उद्धार गर्न सकिएको थिएन। निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए।
लर्न एन्ड अर्न कार्यक्रम अन्तर्गत अध्ययनको लागि इजरायल गएका अवस्थामा गाजामा भएको घटनामा परि मृत्यु भएका विपिन जोशीको परिवारलाई 10 लाख रुपियाँ आर्थिक सहयोग उपलब्ध गराउने।
सरकारको अर्को प्रसंगमा सरकारले बोलाएको संसद अधिवेशन शुरू हुन नपाउँदै स्थगित गर्ने निर्णय गरेको छ। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यसअघि बसेको मन्त्री परिषद बैठकको सिफारिसमा अप्रिल 30 दिउँसो 2 बजेका लागि दुवै सदनको अधिवेशन आह्वान गरेका थिए, तर अधिवेशन बैठक एक दिन पनि नबसी स्थगित गरिएको हो। यस निर्णयले सरकारले संसद छलेर अध्यादेश ल्याउन खोजेको हो कि भन्ने टिप्पणी भइरहेको छ। तर कतिपयले झण्डै 2/3 नजिकको सरकारलाई कुनै पनि कानून ल्याउन अध्यादेशको सहारा नचाहिने बताएका छन्। इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झाको रिहाईका लागि स्थानीय अदालतबाट आदेश भएको खबर तेहरान स्थित नेपाली अनररी कन्सुल जनरल मार्फत अनौपचारिक रूपमा प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। अघिल्लो साता परराष्ट्र मन्त्री शिशिर खनालले झा रिहा भएको बताएका थिए। मन्त्रालयले चाहिँ अप्रिल 15 एक सूचना जारी गर्दै सो जानकारी दिएको हो। मन्त्रालयले जारी गरेको सूचनामा उक्त आदेशको विस्तृत विवरण उपलब्ध गराउन र झालाई आवश्यक प्रक्रिया पूरा गरी नेपाल फर्काउनको लागि तेहरान स्थित नेपाली अनररी कन्सुल जनरल र नेपाली दूतावास दोहाबाट आवश्यक पहल भइरहेको उल्लेख गरिएको छ। खाद्य प्रयोजनका लागि उत्पादन र बिक्री हुने गुन्द्रुकको गुणस्तर सम्बन्धी स्पष्ट मापदण्ड लागू गरिएको छ। कृषि मन्त्रालयले खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 दफा 3 प्रयोग गरी गुन्द्रुकको गुणस्तर सम्बन्धी मापदण्ड लागू गरेको हो, जसमा गुन्द्रुकको परिभाषा, प्रशोधन गर्ने विधि र प्याकेजिङ सम्मका विषयमा मापदण्ड तोकिएको छ। गुन्द्रुकमा कुनै पनि प्रकारका अखाद्य रङ, सुगन्ध वा प्रिजर्भेटिभ राख्न नपाइने र सुक्खा गुन्द्रुकमा 12% भन्दा बढी मोइस्चर हुन नहुने उल्लेख गरिएको छ। यस्तै प्याकेजिङ गर्दा गुन्द्रुक बनाउँदा प्रयोग भएको साग अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने नियम राखिएको छ। नेपालले आईसीसी क्रिकेट विश्वकप लिग 2 अन्तर्गतको त्रिकोणात्मक सिरिजमा विजयी शुरूआत गरेको छ। नेपालले शनिबार UAEसँग भएको खेलमा 37 जित हात पारेको हो। घरेलु मैदानमा भएको खेलमा पहिला ब्याटिङ गरेको नेपालले 201 लक्ष्य दिएको थियो। जवाफमा UAE 48.2 ओभरमा 163 अल आउट भयो। नेपालका लागि करण केसीले 4 लिए। यस्तै सोमपाल कामी र सन्दीप लामिछानेले 2-2 लिए। ब्याटिङमा दिपेन्द्र सिंह ऐरीले नेपालका लागि अर्धशतक बनाए। ऐरीले 5 र 2 प्रहार गर्दै 90 75 बनाए। खेलपछि संचारकर्मीसँग कुरा गर्दै नेपालका कप्तान रोहित पौडेलले भने,
राम्रो पाटा चाहिँ भयो वसिम र अक्षदीपको, एउटा विकेट मात्र चाहिएको थियो र त्यसमा चाहिँ सोमपाल दाईको एकदमै ठुलो कन्ट्रिब्युसन छ र त्यो आइसकेपछि अब केही पनि एक्स्ट्रा गर्नुपर्ने थिएन, डिसिप्लिन बोलिङ मात्र थियो।
जितसँगै 21 नेपालको 14 पुगेको छ। नेपालले अर्को खेल बुधबार ओमानसँग खेल्नेछ। अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष सहित 24 पासपोर्ट कालो सूचीमा परेको अध्यागमन विभागले जनाएको छ। राष्ट्रिय खेलकुद परिषदले एन्फाको छानबिन गर्नका लागि कमल भट्टराईको संयोजकत्वमा 3 छानबिन उपसमिति गठन गरेको थियो। सोही समितिले आर्थिक विषयमा छानबिन गर्न एन्फा अध्यक्ष सहित पदाधिकारीको पासपोर्ट कालो सूचीमा राख्न राष्ट्रिय खेलकुद परिषदलाई पत्राचार गरेको थियो। सोही पत्रको आधारमा हाललाई विदेश भ्रमण रोक्नका लागि कालो सूचीमा राखिएको अधिकारीहरूले बताएका छन्। एसपीएस नेपालीका लागि प्रतीक्षा दुलाल, काठमाडौँ। SBS South Asian.
तपाईँ सुन्दै हुनुहुन्छ SBS नेपाली पोडकास्ट र केही प्रतिक्रिया, सुझाव वा सल्लाह भए हामीलाई इमेलमा nepali.program@sbs.com.au वा सोसल मिडिया अन्तर्गतका फेसबुक, इन्स्टाग्राम र एक्समा @SBS नेपाली मार्फत सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो बारेमा थप जान्न sbs.com.au/nepali जानुहोस्।
SBS नेपाली, SBS साउथ एशियनमा।
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाईमा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा।